अब चाहिँ हामी मत्ती 11 को 20 देखि 24 पदहरू पढ्नेछौं। हामीले पढ्न लागेको खण्ड के को बारेमा भने शहरहरूलाई प्रभु हप्काउनुहुन्छ। मत्ती 11 को 20 देखि 24 मा म पढ्नेछु। तब उहाँ ती शहरहरूलाई जहाँ उहाँका धेरै जसो सामर्थ्यका कामहरू भएका थिए हप्काउन लाग्नुभयो, किनकि तिनीहरूले पश्चाताप गरेनन्। 21 पद, हाय तलाई हे खोराजिन, हाय तलाई हे बेतसैदा, किनकि जति सामर्थ्यका कामहरू तिमीहरूमा गरिए ती कामहरू यदि टायर र सिडोनमा गरिएका भए तिमीहरूले धेरै पहिले नै भाङ्राको लुगा र खरानीमा पश्चाताप गरिसकेका हुन्थे। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा टायर र सिडोनको दशा चाहिँ तिमीहरूको भन्दा बढी सहन सक्ने हुन्छ। र हे कपर्नहुम, त स्वर्गसम्म उचालिएको छस्, त नरकसम्म खसालिनेछस्, किनकि तमा गरिएका ती सामर्थ्यका कामहरू यदि सदोममा गरिएका भए त्यो आजको दिनसम्म रहिरहने थियो। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा सदोमको देशको दशा चाहिँ तेरो भन्दा बढी सहन सक्ने हुन्छ। यी पदहरूमा चाहिँ हामीले के बुझ्न आवश्यक छ भने यहाँ केही सिद्धान्तहरू छन् है, अनि त्यो कसरी हामीलाई लागू हुन्छ त्यो पनि हामीले चाहिँ बुझ्न एकदमै लाभदायक हुन्छ। हामीले के पायौँ भने अहिलेसम्म यत्रो प्रचार, यत्रो आश्चर्य कर्महरू, यत्रो चिन्हहरू देखेर, यत्रो चेतावनीहरू सुनेर पनि मानिसहरूले के गरे? सुनेको नसुने गरे, सुन्या नसुन्या जस्तै गरिकन उनीहरू चाहिँ उहाँका आश्चर्य कर्महरू देख्दा देख्दै पनि व्यवस्था गरे, अनि उनीहरूले चाहिँ ठूलो ज्योतिको विरुद्धमा पाप गरेका थिए। अर्थात् उनीहरू चाहिँ अन्जानमा उनीहरूले पाप गरेका होइनन्, यो चाहिँ ठूलै ज्योतिको विरुद्धमा पाप भएका हो। यो खोराजिन भन्ने सहर, यो बेतसैदा भन्ने सहर, यो कपर्नहुम भन्ने सहरहरूले जुन अवसर पाएको थियो, जुन खालको मौका उनीहरूले पाएको थियो आश्चर्य कर्महरू देखेर, ओहो मसीह त उहाँ हुनुहुनुपर्छ, उहाँलाई विश्वास गर्नुपर्छ, उहाँको वचन सुन्नु पर्यो, म पश्चाताप गर्नुपर्छ भन्ने जुन अवसर पाएको थियो नि, त्यही अवसर यदि अन्य जातिहरूको सहर है, जुन चाहिँ टायर सिडोन भन्ने सहर, यहाँ म्यापमा छैन, अहिलेको लेबनान भन्ने ठाउँको सहरहरू मा यदि, र सदोम र गोमोरा, त्यो त सदोम र गोमोरा चाहिँ यता पर्ने सहर हो, यो मृत सागर जहाँ छ पहिला त्यो सहर त्यही थियो, अनि तर अनि यदि त्यो सहरहरूमा चाहिँ त्यो आश्चर्य कर्महरू गरेको भए प्रभुले के भन्नुहुन्छ भने उनीहरूले त उहिले पश्चाताप गर्थे, अनि ती सहरहरूले चाहिँ त्यस्तो मौका पाएन। कपर्नहुमले पायो, कोराजिनले पायो, बेतसैदा यो सहरहरूले पायो, तर उनीहरूले चाहिँ पश्चाताप गरेन। अनि हामीले अब सोच्नुपर्ने हुन्छ, यदि प्रभु यीशु ख्रीष्ट होइन, यदि 2000 वर्ष अगाडि भन्दा त्योभन्दा धेरै अगाडि आउनु भएर यो सहरहरूमा जानु भएर उहाँले यो जुन बेला आश्चर्य कर्महरू यहाँ गर्नुभयो इजरायलमा त्यही गर्नुभएको भए प्रभुले त के भन्नुहुन्छ? उनीहरूले त पश्चाताप गर्ने थिए, उनीहरूले त भाङ्राको लुगा लाएर पश्चाताप गर्ने थिए भनेर पो भन्नुहुन्छ है। यसबाट के बुझ्छ भने यीशु ख्रीष्ट सर्वज्ञानी हुनुहुन्छ। यसको मतलब यदि केही परिस्थिति अलिक फरक भइदिएको भए के हुने थियो त्यो पनि जान्नुहुन्छ। जस्तै कतिचोटि हामीले कुरा गर्छौँ नि, यस्तो भयो तर त्यस्तो गरेको भए चाहिँ त्यस्तो हुँदैन थियो होला, अथवा मैले यस्तो गरेको भए चाहिँ के हुने थियो होला, हामीले सोच्छौँ नि, अनि खै के हुने थियो, के हुने थियो भन्छ हामीले, अब गइसके सिद्धि भन्छ हामीले कुरा होइन। अब यीशुले त ठ्याक्कै थाहा छ, यदि यो भएको भए यो गर्ने थियो भनेर उहाँले भन्न सक्नुहुन्छ। यसको मतलब चाहिँ सबै सम्भाव्य घटनाहरू पनि उहाँले जान्नुहुन्छ, हामीले त भन्न सक्दैनौँ नि सम्भाव्य घटना, खै अड्कल लाउन सक्छौँ, यदि त्यो भएको भए त्यो हुन्थ्यो होला भन्न सक्छौँ, तब यीशुले त त्यो हुन्थ्यो नै, यदि उनीहरूलाई त्यो आश्चर्य कर्महरू देख्ने मौका भएको भए, पश्चाताप गर्ने मौका भएको भए। अनि त्यसैले एउटा के अरे प्रश्न भनौँ न, न्यायको दिनको कुरा भएको छ. न्यायको दिन भनेको जब चाहिँ परमेश्वरले सबै लेखाजोखा गर्नुहुन्छ पापी मानिसहरूको, विश्वास नगर्नेहरूको कुरा अरे. विश्वास गर्नेहरू चाहिँ न्यायमा पर्छ कि पर्दैन? विश्वास गर्नेहरू के अरे, योहन्ना 5:24 भनेछ, साँचो साँचो म तिमीहरूलाई भन्छु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ र ऊ केमा पर्ने छैन, न्यायमा पर्ने छैन, ऊ मृत्युबाट जीवनमा सरिसकेको हुन्छ. त्यसैले त्यो दण्ड दिने न्याय नरकमा पुर्याउने न्यायमा त हामी पर्दैन, हामी बेग्लै खालको न्यायमा चाहिँ पर्छौँ. त्यो चाहिँ ख्रिस्ट येशूको न्याय आसन, जसमा चाहिँ हामी स्वर्ग नरक जाने भनेर छुट्याउने न्याय होइन, तर हामीले स्वर्गमा प्रभुको राज्यमा हामीले इनाम के पाउने अथवा गुमाउने भन्ने न्याय, हाम्रो सेवकाईको न्याय. त्यसैले अविश्वासीहरूको न्यायको कुरा यहाँ गर्दैछ. जब अविश्वासीहरूको न्याय हुने दिनमा, ठुलो सेतो सिंहासनको न्यायको दिनमा, तपाईँ चाहिँ रोज्न परेको भए तपाईँ भूपू भन्छ नि, भूतपूर्व सदोमको नागरिक हुन तपाईँले रोज्नुहुने थियो कि, अथवा भूतपूर्व कपर्नहुमको नागरिक हुन रुचाउनुहुने थियो कि भूतपूर्व भनौँ त्यही दुईवटा बिचमा रोजौँ न, सदोम रोज्नुहुन्थ्यो कि त्यसको नागरिकमा भइदियो भने ठिक हुन्थ्यो कि कपर्नहुमको न्यायको दिनमा? सदोमकै रोज्नुहुन्थ्यो. किन? किनभने न्यायको दिनमा त सदोमको दण्ड चाहिँ कपर्नहुम भन्दा कम हुन्छ. अरे कपर्नहुममा त प्रभु येशू हुर्किए, के अरे उहाँ नासरतबाट सरेर त्यहाँ जानु भएन कपर्नहुममा, अनि सुरुको भनेको आश्चर्य कर्महरू त्यहाँ गर्नुभयो होइन? हो त, उनीहरूले त्यो आश्चर्य कर्महरू देखेर पनि उनीहरूले पश्चाताप नगरेकोले उनीहरूको एक खालको दण्ड हुन्छ. सदोम र गोमोराले त त्यस्तो आश्चर्य कर्म देख्नै पाएन, उनीहरूको पनि दण्ड छ, उनीहरू दुष्ट थिए, तर उनीहरूको दण्ड चाहिँ सदोम र गोमोराको नागरिकहरूको दण्ड चाहिँ कपर्नहुमको भन्दा कम हुनेछ. बुझ्नुभयो यहाँ? जस्तो कि 22 पदमा, तर म तिमीहरूलाई भन्दछु न्यायको दिनमा, के अरे 23 पद, र हे कपर्नहुम त स्वर्गसम्म उचालिएको छस् भनेको प्रभु येशूले त्यहाँ बस्न आउनु भएको छ है, यस्तो मौका पाएको भनेको स्वर्गसम्म उचालिएको, त नरकसम्म खसालिने छस् भनेपछि जति धेरै मौका पायो, जति ठुलो ज्योति पाएर पनि पाप गर्यो भने झन् ठुलो दण्ड हुनेछ, त नरकसम्म खसालिनेछस्, किनकि तमा गरिएका ती सामर्थ्यको कामहरू यदि सदोममा गरिएका भए त्यो आजको दिनसम्म रहिरहने थियो. बाह्र अझ है, प्रभु येशूको दिनसम्म पनि सदोम र गोमोरा रहिरहने थियो भनेछ, यदि उनीहरूलाई त्यो दिएको भए भनेपछि उनीहरू चाहिँ अब त्यो पनि अझ स्पष्ट हुँदै जान्छ हामी हेर्दै जाँदाखेरि चाहिँ. त्यसैले न्यायको सिद्धान्त चाहिँ के हो भने, जसलाई धेरै दिएको छ उसबाट धेरै माग गरिन्छ. जति धेरै ज्योति पायो त्यति नै धेरै जिम्मेवारी हुन्छ. यो चाहिँ अब एकदम व्यक्तिगत कुरा हो, तपाईँले आफ्नै विषयमा सोच्नुपर्छ. मैले पनि आफ्नै विषयमा तपाईँलाई चाहिँ नि परमेश्वरले एक दिन जवाफ दिनुपर्ने गरिकन तपाईँको जिम्मा लिनुहुन्छ. हामी विश्वासीहरूको पनि हुन्छ, नरक स्वर्ग जानेको कुरो त छैन यहाँ हाम्रोलाई चाहिँ, तर जति धेरै हामीले मौका पाएछौँ है त्यति नै हामीले चाहिँ त्यसको लेखा हिसाब बुझाउनु पर्ने हुन्छ. त्यसैले एकछिन विचार गरौँ है, के पाउनु भएको छ तपाईँले? तपाईँसँग बाइबल छ, बाइबल पाउनु भएको छ, परमेश्वरकै वचन. संसारमा कैयौँ मानिसहरू छन् बाइबलको ब पनि सुनेको छैन उनीहरूले है, कतिले बाइबल चाहेर पनि उनीहरूसँग बाइबल छैन. चीन अरबिन देशहरूमा उनीहरूले त बाइबल पाए हुन्थ्यो भनेर चाहिँ उनीहरू टाक्रा टुक्री अलिअलि सुने हुन्छन्, त्यसको भरमा बाँचिरहेछ. तपाईँसँग पुरै बाइबल छ है. अर्को के छ तपाईँले मसँग? एउटा बाइबली मण्डली छ यहाँ, यो बाइबली मण्डली हो, खाल खालको मण्डली छन् तर यो चाहिँ बाइबली मण्डली हो. हामी चाहिँ केवल बाइबलमा मात्र खडा हुन चाहन्छौँ. कसैले पनि हामीलाई चाहिँ यो बाइबल देखाएर चाहिँ तपाईँहरूको यो कुरा मिलेन भने त्यही दिनै हामी फेर्छौँ, फेर्दैन जान्दैन, त्यही दिनै हामी चाहिँ यो अनुसार गर्छौँ भन्छ. तर यदि चाहिँ योभन्दा फरक छ भने चाहिँ 5,000 मान्छे लाए पनि हामी त्यसको पछि लाग्दैन है, यो बाइबली मण्डली हो. अर्को कुरा के छ हामीसँग? हाम्रो देश जस्तो सुकै भए पनि दुःख सुकै अनि अनेकौँ उथल पुथल भए पनि एउटा स्वतन्त्र देशमै छौँ अहिलेसम्म.
यो बाइबल हामी तालिम गरेकोले हामी जेलखानामा जानु पर्ला भन्ने हामीलाई पिस छ छैन है, हाम्रो बाइबल भोलि कसेर लैजाला भनेर हामीलाई पिस छैन है, अनि भोलि हामी जुट्न नपाउला यहाँ त्यो छैन, हामी स्वतन्त्र देशमा छौँ है, हरेक हप्ता हामीले वचन सुन्न पाउँछौँ है कम्तीमा एकचोटि, अनि हाम्रो यहाँ सानो नानीहरू भाइ बहिनीहरूले सोच्नु सक्छ कतिजनाको विश्वासी बुवा आमा अथवा आमा बुवा छ, अब यो सब हामीले पाएर चाहिँ के गरिरहेछ त हामीले, कुरा त त्यो पो आउँछ त, यो सब अवसरहरू ती ज्योति पाएर चाहिँ के गरिरहेछ हामीले, कपरनहूमले के गर्यो, कपरनहूम त राम्रो गरेन छ, सदोमको भन्दा दशा चाहिँ तिमीहरू नराम्रो हुन्छ भनेर त्यत्रो पाएर पनि गरेन, हामीले चाहिँ के गर्दैछौँ हामीले यो सोच्नुपर्ने कुरा है, जस्तो कि एउटा व्यक्ति भनौ कुनै एकदम परक अनुकन्डार जंगलमा चाहिँ दक्षिण अमेरिकाको भनौँ न त्यो ठुलो त्यो एमाजोन भन्ने त्यो नदीको उमा त्यस्तो बसोबासहरू छन् कि जो चाहिँ मान्छेहरू अहिलेसम्म पनि उनीहरूसँग सम्पर्कमा आएछन्, फोटो खिचाएछन् प्लेनबाट है, अनि त्यो व्यक्ति उसले मूर्ति पूजाको सृष्टि पूजाको ऊ नरक जान्छ होइन, तर ऊ नरक जान्छ तर अर्को व्यक्ति छ भनौँ यहीँ ओखर बजारमा बस्दैछ है अथवा तपाईँको यहाँ देउराली छेउछाउमा बस्दैछ, हरेक हप्ता यहाँ त्यहाँ सङ्गति हुन्छ होइन, अनि उसलाई थाहा पनि छ होइन आउन चाह्यो भने आउन पाइन्छ खुल्ला छ भनेर है, ट्र्याक्स पनि पाएको होला तपाईँहरूबाटै होइन, अनि अलिअलि एक दुईवटा वचन पनि सुनेको होला है, अब तर उसले विश्वास गर्दैन ऊ पनि नरक जान्छ, अब म तपाईँलाई प्रश्न सोध्छु नरकमा कसको दण्ड झन कडा हुन्छ, त्यो जङ्गलमा बस्नेको कि यहाँ ओखर बजारको मान्छे, ओखर बजार पक्कै कपर्नहुम देउराली होइन कपर्नहुमको दण्ड चाहिँ अझ बढी हुन्छ भनेछ नरकमा, त्यसैले के बुझ्छ भने नरकमा पनि दण्ड फरक फरक हुन्छ, नरक त नरक हो तर त्यसमा पनि कसैको बढी हुन्छ कसैको कम हुन्छ, किनभने जति पाएको छ नि जति हामीले चाहिँ अवसर पाएछौँ ज्योति पाएछौँ त्यस अनुसार नै हाम्रो न्याय हुन्छ, परमेश्वर चाहिँ अन्यायी हुनुहुन्न कि एकदम न्यायचित हुनुहुन्छ, अब मत्ती 11:25-27 हामी हेर्नेछ, मत्ती 11:25-27 अब यहाँ पढ्छौ, त्यस बेला येशूले जवाफ दिई भन्नुभयो, यो प्रार्थना गर्न थाल्नु भएको छ पितासँग, हे पिता स्वर्ग र पृथ्वीका प्रभु म तपाईँलाई धन्यवाद दिन्छु किनकि तपाईँले यी कुराहरू बुद्धिमान र समझदारहरूबाट छिपाउनु भएको छ र यिनलाई बालकहरूका प्रकट गर्नुभएको छ, हे पिता किनकि तपाईँको दृष्टिमा यस्तै असल ठहरियो, मेरा पिताद्वारा सबै कुराहरू मलाई सुम्पिएका छन् र पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन, न त पुत्रले बाहेक अरू कसैले पितालाई चिन्छ, साथै उसले चिन्छ जस कहाँ पुत्रले पितालाई प्रकट गर्ने इच्छा गर्दछन्। अब यहाँ चाहिँ परमेश्वरले आफूलाई बालकहरूमा प्रकट गर्नुभएको कुरा है, यहाँ चाहिँ तुलना गरेको छ, एकातिर चाहिँ संसारका बुद्धिमान र समझदारहरू अनि अर्कोतिर चाहिँ बालकहरू भनेको छ है, परमेश्वर सम्बन्धी महान सत्यताहरू जुन जान्नै पर्ने कुराहरू चाहिँ यो संसारको बुद्धिमान र समझदारहरूबाट छिपिएको छ भनेछ, यो संसारको बुद्धिमान र समझदार भन्नाले चाहिँ कस्तो भने ती व्यक्तिहरू जसले चाहिँ मलाई थाहा छ मलाई सबै थाहा छ मलाई बताउनु पर्दैन त्यस्तो भन्ने मान्छेहरू भन्न खोजेको है, तिमीलाई के थाहा छ र मैले त 30 सालमै बाइबलको एउटा पत्रचारबाट अध्ययन गरे, त्यस्तो व्यक्तिहरू खुब भेट हुन्छ क्या, अनि भन्छ तिमी कहिले जान्ने भन्छ मलाई ठिकै देख्दो रहेछ होइन, मैले त उहिले थाहा पाएको छ तर मुक्ति पाएको छैन है, त्यसैले जसले चाहिँ भन्छ मलाई थाहा छ यो घमण्डी भनेको जो चाहिँ सँग चाहिँ सबै कुराको सबै जवाफ छ उसँग उसलाई केही पनि सिकाउन सकिँदैन त्यस्तो व्यक्तिहरू क्या, अनि प्रभुले भन्नु चाहिँ उनीहरूबाट चाहिँ परमेश्वरको यो जान्नै पर्ने सत्यता चाहिँ छिपेका छन्, जसले चाहिँ हामीलाई बाइबल थाहा छ भन्ठान्छन् तर यी कुराहरू परमेश्वर सम्बन्धी एकदमै जान्नुपर्ने सत्यताहरू महान सत्यहरू चाहिँ कसलाई प्रकट गरिएको छ रे, बालकहरूलाई, प्रकट गरिएको छ। अनि यो बालकहरू भन्ने शब्द चाहिँ दुधचुस्ने नानीहरूको शब्द हो, शाब्दिक अर्थ चाहिँ भनेको मतलब उनीहरू चाहिँ दुध खान्छन्, उनीहरू ठोस खानेकुरा पनि खाँदैनन्। तर एकछिनको लागि यहाँ पहिलो कुरो चाहिँ तिन र एकमा, तिनको एकमा हेरौँ त, यो दुधे बालक भन्ने शब्द हो चाहिँ पहिलो कोरिन्थी तिनको एकमा, यहाँ चाहिँ एउटा नकारात्मक हिसाबले दुधे बालक हुनु चाहिँ नकारात्मक भनेको छ यहाँ चाहिँ, यो अलिक फरक तरिकाले भनेको छ, त्यही पनि हेरौँ है। पहिलो कोरिन्थी तिनको एक, अनि हे भाइहरू हो, आत्मिक मानिसहरूसँग बोले चाहिँ मैले तिमीहरूसँग बोल्न सकिनँ, तर शारीरिकहरूसँग अर्थात् ख्रिस्टमा दुधे बालकहरूसँग, त्यो बालक भन्ने शब्द चाहिँ दुधे बालक भनेको है, अनुवादमा बालक मात्र लेखे पनि, जस्तो कि अनि पढाउनु पर्दैन यसलाई, हिब्रू 5:13 पनि त्यो शब्द प्रयोग भएको छ, तिमीहरू त शिक्षक हुनु भइसक्नुपर्ने तर अहिलेसम्म दुध खुवाउनु परेछ भनेर त्यहाँ प्रयोग भएछ, जहाँ चाहिँ विश्वासीहरूलाई नै हप्काउनु परिरहेछ कि, हुर्किनु पर्यो, हुर्किसकेको हुनुपर्ने, पाको भइसक्नुपर्ने, तर त्यसको हुन नसकेको कारण उनीहरूलाई चाहिँ त्यो भन्नु परेछ। तर यहाँ प्रभुले चाहिँ किन यो शब्द प्रयोग गर्नुभयो भने बालकहरूलाई चाहिँ प्रकट गर्नुहुन्छ परमेश्वरले यस्ता कुराहरू किन प्रकट किन भन्नुभयो भने यो भन्न कि उनीहरू चाहिँ एकदम एकदमै दुध मात्र खान सक्ने होइन, हामी केही जाने छु जस्तो गर्दैन उनीहरू होइन। अर्को चाहिँ उनीहरू बालकहरू कस्तो हुन्छन्, दुरी बालकहरू कस्तो हुन्छन्, पुरै अर्कामा निर्भर हुन्छ, जुन चाहिँ बालक हेर्नुहोस् दुधे बालक पुरै अर्कामा निर्भर, कि आमाले हेरिदिनु पर्यो, आमाले हेऱ्यो भने कोही न कोही गइदिनु पर्यो है। जस्तो कि एकचोटि त्यहाँ टिचिङ हस्पिटलमा त्यस्तो भइरहन्छ होला, मैले चिनेको घटना चाहिँ, नानी जन्मेछ अनि त्यसपछि जन्मेपछि नर्स आउँदा त छैन आमा त गायब भएछ, आमा त अनि बेमारी छोडेर हिँड्दैछ आमा नै, अनि त्यसपछि एकजना विश्वासी बहिनी, हामी एउटै घरमा भाडामा बस्थ्यौँ, उहाँ चाहिँ डक्टर होइन, अनि उहाँले नै त्यो छोरीलाई चाहिँ आफ्नो छोरी बनाएर चाहिँ पालिरहेछ जस्तो है। अनि भनेको मतलब ऊ कोही न कोहीले हेरिदिनुपर्छ है, त्यसैले कसै न कसैको आश्रयमा बाँच्ने एउटा दुधे बालक भनेको, त्यसैले पहिलो एउटा चरित्र चाहिँ, दोस्रो एउटा चरित्र चाहिँ के भने ऊ पुरै अर्कामा निर्भर हुन्छ। अनि त्यसैले आत्मिक रूपमा प्रभु येशूले चाहिँ किन बालकहरूलाई चाहिँ प्रकट गरिन्छ, त्यो बुद्धिमान समझदारहरूलाई चाहिँ बाट छिपाइन्छ भन्न खोजेको भने, जुन मान्छेहरू होइन व्यक्तिहरू चाहिँ आत्मिक रूपमा नम्र भएर है, माको केही होइन, मसँग केही पनि छैन, मलाई चाहिँ सहायता चाहिएको छ भनेर आफ्नो रित्तोपना चाहिँ स्वीकार गर्छ, जो चाहिँ आफू असहाय भएको, एउटा सानो बालक त एकदम असहाय छ नि, अनि एउटा मान्छेले पनि आफूलाई असहाय देख्नुपर्छ कि, तर यो संसार यसो विचार गर्नुभयो भने एकदमै घमण्डी छ। एउटा विशेष छ क्या, एउटा उदाहरणको लागि अहिले के भनिरहेछन् भने, तपाईँले खबरमा सुन्नुहुन्छ, अनि हाम्रो मन्त्री परिषद पनि त्यहाँ हिमालको कहाँ पुगेर चाहिँ त्यहाँ एउटा प्रदर्शनी जस्तो गरेर संसारभरि खबर आएछ होइन, त्यो के विषय भने यो जलवायुले, यो आकाश, यो मान्छेले गर्दाखेरि चाहिँ यो संसारको तापक्रम बढिरहेछ भन्ने एउटा हावा फैलाइरहेछ, यो हावा हो वास्तवमा, जतिसुकै वैज्ञानिकले भनौँ, यो वास्तव घमण्ड पनि हो। किन घमण्ड भने मान्छेले नै यो यत्रो आकाशको यो संसारको तापक्रम चाहिँ घटबड गराउन सक्ने मान्छे हो र, त्यो हुँदै होइन वास्तवमा। अनि हामी बाइबल थाहा हुने व्यक्तिहरूलाई थाहा छ त्यो कहिले पनि हुँदैन। अनि यो चाहिँ वास्तवमा सबै यसको कारण छ कि, यसको पछाडि संयुक्त राष्ट्रसँग यसमा लागिरहेछ, अनि ठुल्ठुलो राष्ट्र यसमा लागिरहेछ, यो चाहिँ सबै मान्छेहरूलाई चाहिँ एक दिन पुरै नियन्त्रण गर्न लाग्यो, कन्ट्रोल गर्नलाई, ख्रिस्ट विरोधीले लिने हतियार हो है। त्यो जस मैले भन्नु, मान्छे कहाँसम्म घमण्डी छ भने हामीले नि यो वातावरण चाहिँ यसको तापक्रम घटाउन सक्छौँ, बढाउन सक्छौँ, मिटिङ गरौँ हामी कोपेनहेगनमा, अहिले भइरहेछ डेनमार्क भन्ने देशमा, सायद अहिले नै भइरहेछ होला त्यो मिटिङ है, भइरहेछ। त्यसैले हामीले यो खबर सुनाइ, हामीले विचार गर्नुपर्छ कि बाइबलले जाँच्ने हो जहिले पनि होइन, जतिसुकै वैज्ञानिक लाग्यो, जतिसुकै लाग्यो, यो चाहिँ सब वास्तवमा भन्यो भने धेरै कुराहरू लुकाउँछन् उनीहरूले, अनि कति वैज्ञानिकहरूले ती कुराहरू खबरमा पनि ल्याइरहेछन्, यो चाहिँ ठिक होइन, यो सत्य पनि होइन है, मान्छेलाई तर्साउन खोजेर अनि जे गर्न पनि तयार छ, ल गर्नुपर्छ नि गर सरकार भनेर चाहिँ आफ्नो अधिकारहरू सबै अर्काको हातमा सुम्पिन लाग्यो। त्यसो जे होस्, एउटा सानो कुरा भने मान्छे कहाँसम्म घमण्डी भएको छ, हामी चाहिँ यो पृथ्वीको समुद्रको तापक्रम गरी चाहिँ गडबड गराउन सक्छु भन्ने खालको भाषालाई। अनि त्यसपछि त्यसैले मान्छेले त नम्र भएर चाहिँ हामी केही पनि गर्न सक्दैनौँ, हामी रित्त छौँ, हामी असहाय छौँ, अनि हामीले महसुस गरेका छौँ कि पुरै निर्भर छ हामी परमेश्वर पिता तपाईँको कृपा र दयामा है, जसले आकाश र पृथ्वी सृष्टि गर्नुभयो है। अनि त्यसैले यो सानो बालकहरू भनेको चाहिँ व्यक्तिहरू हुन् है, जो चाहिँ परमेश्वर कहाँ जान्छन् सहारा लिँदै आश्रय लिँदै है, दुध चुस्ने बालक जस्तै, आमाका गाय जस्तै, अथवा जसले उसलाई उठाउँछ, जसले उसलाई लिन्छ होइन, अनि पुरै भरोसा गर्छन् उनीहरूले चाहिँ। के भरोसा गर्छ भने अब जे जे मैले पाउनु पर्ने हो अब उहाँले दिनुपर्छ मलाई, मैले जे जे गर्नुपर्छ त गर्छु होइन, तर उहाँले दिएन भने त म त केही पनि पाउँदैन है। अनि त्यस्तो व्यक्तिहरू चाहिँ फेरि सुखी हुन्छ है, उनीहरू चाहिँ सित्तैमा पाइने मुक्ति पाउँछन् है, प्रभु येशूमा अनन्त जीवन पाउँछन् है। अनि उनीहरू चाहिँ एकदमै धन्यवादी भएर उहाँको महिमाको लागि जिउन थाल्छन् है। अनि ती मध्येमा हामी पनि हुन पाएका छौँ है बालकहरू। अनि त्यसैले अब यहाँ प्रभु येशूले मत्ती 11 जाउँ, अर्को कुरा के गर्नुहुन्छ भने मत्ती 11 प्रभुले बताउनु भएको अघि कुराबाट के पनि बुझ्छ भने, यदि तपाईँले पितालाई चिन्नु भएन भने, अथवा पितालाई चिन्नु भएको छैन भने तपाईँले पुत्रलाई पनि चिन्नु भएको छ, अनि यदि तपाईँले पुत्रलाई चिन्नु भएको छैन भने तपाईँले पितालाई पनि चिन्नु भएको छ। किनभने एउटालाई चिन्नु चाहिँ अर्कोलाई चिन्न, पिता र म एक हुँ, जसले मलाई देखेको छ उसले पितालाई देखेको छ। अनि कुरा के भने अब दुईवटा कुरा, एउटा चाहिँ परमेश्वरले नै आफूलाई प्रकट गर्नुपर्ने हुन्छ, त्यो उहाँको जिम्मेवारी हो परमेश्वरले आफूलाई प्रकट गर्नु। तर हाम्रो जिम्मेवारी के छ भने हामी चाहिँ नम्र भएर, हामी चाहिँ त्यसमा निश्चित हुनुपर्छ, हामी नम्र भएर हाम्रो चाहिँ प्रभुको सामु है उहाँले हामीलाई प्रकट के अरे गर्न मिल्ने खालको तरिकाले चाहिँ हामी आउनुपर्छ। त्यसैले लेखेको छ नि अनुग्रहलाई उहाँले के अरे नम्रलाई उहाँले अनुग्रह गर्नुहुन्छ, घमण्डीलाई के गर्नुहुन्छ विरोध गर्नुहुन्छ है, पहिलो पत्र 5:4 होइन। अनि जस्तो एकचोटि हेरौँ न मत्ती 16 अध्यायमा, यो पालि यहाँ पुग्ने छैन तर यसो हेरौँ, मत्ती 16:16-17 मत्ती 16:16-17 अनि सिमोन पत्रुसले एकछिन योभन्दा अगाडि पनि पढौँ है, 13 पढौँ, जब येशु सिजरिया फिलिपीका इलाकाहरूमा आउनुभयो तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरू के भन्छन् म मानिसका पुत्र चाहिँ को हो? अनि तिनीहरूले भने तपाईँलाई कसैले बत्तिसमा दिने यहुन्ना, कसैले एलिया, अरूले यर्मिया अथवा भविष्य वक्ताहरूमध्ये कुनै एक हुन् भनी भन्छन्। उहाँले तिनीहरूलाई भन्नुभयो तर तिमीहरू चाहिँ नि के भन्छौ म को हुँ? अनि सिमोन पत्रुसले जवाब दिएर भने तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिष्ट हुनुहुन्छ। उसले ठिक जवाब दिन्छ। अब प्रभु येशूले भन्नुहुन्छ के त्यसपछि, सिमोन पत्रुस तिमी एकदम बुद्धिमान, तिमी चाहिँ एकदमै तिखो दिमाग भएकोले तिमीले मलाई चिन्यौ भन्नुहुन्छ, त्यस्तो भन्नुभएको छ के भनेछ त्यसमा 17 भनेछ। अनि येशूले जवाब दिएर उसलाई भन्नुभयो योनाका छोरा सिमोन तिमी धन्य हो किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन तर मेरा पिताले जो स्वर्गमा हुनुहुन्छ। पत्रुस तिमीले यो जवाब किन ठिक दिन सक्यो भने तिम्रो आफ्नै बुद्धिले होइन, तिम्रो आफ्नो शारीरिक मासु र रगत त्यसबाट आएको होइन, तर स्वर्गमा हुने मेरो पिताले तिमीलाई प्रकट गरिदिएको हो। त्यसैले प्रकट गर्न एकदम तयार हुनुहुन्छ परमेश्वर। हामीले सुरुमै देखे नै हामीले पहिलो दिनमा परग पूर्वका ज्योतिषीहरूलाई उहाँले प्रकट गर्न सक्नुभयो होइन, केही गाह्रो छैन। हाम्रो देशमा जुन बेलामा एउटै मण्डली थिएन, एउटै विश्वासी थिएन, कस्तो समय थियो होला त्यो? अनि त्यो चाहिँ 60+ अगाडिको कुरो मात्र हो, एउटै विश्वासी थिएन हाम्रो देशमा। तीरबहादुर देवान शङ्करसभामा उसलाई सुनाउने कोही पनि छैन है, तर उसले चाहिँ यो सब रीति देखेर म त यो केही पनि मान्दैन भनेर ऊ त कुनै पनि मान्दैन ऊ। अनि हरेक दिन जसले यो सृष्टि गर्यो तपाईँलाई नै म मान्छु भनेर चाहिँ ऊ त्यसरी हिँडिरहेको थियो जवान केटा है। अनि उसले चाहिँ जोगबानीमा गएर बिरामी परेर अनि एउटा कहाँ परदेशबाट समुद्र पारबाट आएको एउटा नर्सले चाहिँ अथवा आउँदाखेरि उसको उपचार गर्न जाँदाखेरि चाहिँ त्यो बेला छापिएको एउटा हो कि दुईवटा ट्र्याक्स रहेछ नेपालीमा, त्यही एउटा पाएर अनिजले प्रभुलाई चिन्छ, के गाह्रो रहेछ परमेश्वरलाई भेटाउनलाई है। त्यसैले हामीले चाहिँ हो होइन त्यहाँ कसले नि सुनेको छैन भने हो ठिक हो सुनाउनु पर्छ, हामीले जहाँ सुनेको छैन तर हामीले चाहिँ परमेश्वरलाई दोष लाउनु भन्दैन। त्यसमा कारण छ, त्यसमा के कारण चाहिँ यत्रो अन्धकारमा हाम्रो पुर्खाहरू रहनु पर्यो, कारण छ है। परमेश्वरले सबै जान्नुहुन्छ को खोजिरहेछ को खोजिरहेछन, को चाहिँ त्यही सृष्टि पूजा गरेर बस्न तयार छ, को चाहिँ फर्कन तयार छ। त्यसैले परमेश्वरले आफूलाई चिनाउनलाई चाहिँ उहाँलाई गाह्रो छैन वास्तवमा। अब्राहम पुरै मूर्ति पूजाले भरिएको त्यो उर भन्ने यो हालको इराक भन्ने होइन ठाउँमा हुर्केको मान्छे, तर उसलाई भेट्टाउनु भयो परमेश्वरले, उसैबाट यत्रो प्रतिज्ञा दिनुभयो है, भसिए आउनुभयो। त्यसैले परमेश्वरलाई केही गाह्रो छैन कोही व्यक्तिलाई भेटाउन खोजिरहेछ कि छैन है। त्यसैले अब मत्ती 11:28-30 उहाँलाई चिन्ने एउटा तरिका छ, एउटा उपाय छ, ठुलो निम्तो यहाँ दिएको छ उहाँका आउनलाई, उहाँबाट सिक्नलाई, उहाँको जुवा मुनि आउनलाई, उहाँमा सुम्पनलाई, उहाँको अधीनतामा आफूलाई बस्नलाई, उहाँको हलुका त्यो जुवा उहाँको भारी लिनलाई। हेर्नुहोस् हामी पढौँ मत्ती 11:28-30। हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरू हो, मौका आओ अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख र मबाट सिक, किनकि म नम्र र हृदयमा दीन छु, अनि तिमीहरूले आफ्नो मनमा विश्राम पाउनेछ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुका छ। इजरायलले त इन्कार गरिसक्यो, अब प्रभुले भन्छ जो कोही परिश्रम गर्ने भारीले दबिएका जो चाहिँ यो फरिसीहरूले लादेको यो भारी हो कि, यो जुन यहाँ विशेष कुल खालको कुरो गरेको चाहिँ फरिसीहरूले उनीहरूको धर्मको सबै नियमहरूले चाहिँ अनि मान्छेलाई चाहिँ बोक्न लगाइरहेको थियो, जसले चाहिँ परमेश्वरमा पुर्याउने होइन उनीहरूलाई चाहिँ थिच्ने मात्र थियो। अनि उहाँले भन्नुहुन्छ म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। त्यसैले यो ठुलो निम्तो छ है, आफूलाई उहाँमा सुम्पन सक्छौँ, उहाँको अधीनमा हामी बस्न सक्छौँ है, आफूले त्यो रोज नै हो हामीले। अनि भनेपछि उहाँको भारी मेरो भारी भन्नुहुन्छ, त्यो भारी कस्तो छ अरे, हलुका छ। त्यसैले त्यो भारी चाहिँ हर्षसित बोक्न सकिने खालको कुरा छ, भनेको उहाँमा सुम्पन र उहाँको अधीनमा बस्नु भनेको चाहिँ खुसीको कुरा हो, एकदमै हर्षसाथ हामीले चाहिँ त्यसो गर्न सक्छौँ है। त्यसैले यस्तो निम्त हामीलाई दिएको छ है। मत्ती 12:12 चाहिँ अब प्रभु येशूलाई उहाँका शत्रुहरूले आक्रमण गर्न थाल्छन्, अब सुरु भयो मत्ती 12:12 आक्रमण। मत्ती 11:12 दुईटै अध्यायलाई लियो भने चाहिँ प्रभु येशूलाई इन्कार गरेको भन्ने विषय र शीर्षक राख्न सकिन्छ। मत्ती 11:12 11:11 चाहिँ हामीले देखिहाल्यौँ, पश्चाताप गरेनौ हाय भनेर सहरलाई हप्काउनु भयो, तैपनि अरू कोही छ भने मौका आ, म विश्राम चाहिँ दिन्छु, व्यक्तिगत रूपमा म बचाउँछु। अब इजरायल चाहिँ राष्ट्रको रूपमा चाहिँ स्वर्गको राज्यभित्र पस्ला जस्तो छैन, तर व्यक्तिगत आराम चाहिँ म मुक्ति चाहिँ दिन्छु, मुक्तिदाता हुँ म भन्ने बोलाउँदै हुनुहुन्छ। तर अब चाहिँ 12:12 चाहिँ एकपछि अर्को आक्रमण सुरु हुन्छ प्रभु येशू ख्रीष्टमाथि। पहिलो चाहिँ हामी मत्ती 12:1-8 पढौँ, हुन्छ। त्यस बेला येशू विश्राम दिनमा अन्नका बारीहरूबाट भएर जानुभयो, अनि उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्न र खान लागे। तर यो देखेर फरिसीहरूले उहाँलाई भने, हेर्नुहोस् विश्राम दिनमा जुन कुरा गर्नु उचित छैन त्यही कुरा तपाईँका चेलाहरूले गरिरहेका छन्। तर उहाँले तिनीहरूलाई भन्नुभयो, जब दाऊद आफै र उनीसित भएकाहरू भोकाए तब उनले के गरे, के तिमीहरूले पढेका छैनौ कसरी उनले परमेश्वरका भवनभित्र पसेर भेटीका रोटीहरू खाए, जुन चाहिँ खानु न त उनलाई न उनीसँग भएकाहरूलाई तर पुजारीहरूलाई मात्र उचित थियो, अथवा विश्राम दिनहरूमा कसरी पुजारीहरूले मन्दिरमा विश्राम दिन अपवित्र तुल्याउँछन् र उनीहरू निर्दोष ठहरिन्छन् भन्ने कुरा के तिमीहरूले व्यवस्थामा पढेको छैनौ? तर म तिमीहरूलाई भन्दछु, यहाँ एकजना छन् जो मन्दिरभन्दा महान छन्, तर म दया चाहन्छु बलिदान होइन भन्ने कुराको अर्थ तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोषी ठहराउने थिएनौ, किनकि मानिसका पुत्र विश्राम दिनका पनि प्रभु हुन्। यहाँ चाहिँ फरिसीहरूले प्रभुका चेलाहरूलाई दोष्याउँदैछन्, के भन्दै भने विश्राम दिन यिनीहरूले तोड्यो भन्दै। अब कुरा के भने चेलाहरूले के गरेका थिए, अब हिँड्दै जाँदाखेरि एउटा बारी आइपुग्यो, अनि बारीमा बारी भएर हिँड्नु परेको थियो, अनि बारी भएर हिँड्दाखेरि चाहिँ अब के को अन्न थियो त्यो अन्न बालाबाट अनि दाना लिँदै त्यो त्यति खान सकिँदैछ अनि खाँदै थिए। अनि त्यो कार्य आफै चाहिँ त्यसलाई चोरी पनि भनिदिनु थियो, पाप पनि भनिदिनु थियो इजरायलमा, किन किनभने व्यवस्थाको 23 अध्यायमा पल्टाउँथ्यो, त्यसको विषयमा नियमै थियो। यात्रा गर्दा यदि हामी कुनै एउटा अन्न भएको बारी भएर जानु पर्यो भने खानु हुन्छ कि हुँदैन, त्यसको बारेमा नियम थियो। व्यवस्था 23:25 इजरायलीहरूलाई दिएको एउटा नियम, व्यवस्था 23:25 व्यवस्था 23:25 अब म पढ्नेछु, यहाँ छ, तिम्रो छिमेकीको खेतबारीमा पस्यौ भने अन्नका बाला हातले टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया चलाउनु हुँदैन। इजरायलीहरूलाई परमेश्वर एकदमै दयालु खालको नियमहरू बनाउनु भएको थियो है। एकातिर हातले खाएको त कति खान्छ र, यत्र आशिष दिन्छु म तिमीहरूलाई मेरो देशमा होइन, दुर्दमह बग्ने देश हो, प्रशस्तको देश हो, त्यसैले त्यो कन्फ्युजन छैन त्यहाँ क्या खान्छ, तर मेहनत त अर्काको हो तिम्रै होइन, त्यसैले हँसिया गाडेर आफ्नो भगारीमा त ल्याउनु भएन नि। त्यसैले चाहिँ उहाँले एकदम सन्तुलित ढङ्गले यस्तो नियमहरू दिनुभयो, त्यसैले यो वैधानिक थियो। यसरी अर्काको बारीमा चाहिँ हुँदाखेरि हातले टिपेर चेलाहरूले खाइरहेको ठिकै थियो। अब दोष चाहिँ उनीहरूले खास केमा लगाएको थियो भने यसमा त लगाउन सक्दैन थियो उनीहरूले, त्यसैले त्यसमा त लगाएन किनभने बाइबलमै छ। तर उनीहरूले चाहिँ के भन्यो भने उनीहरूको एकदम संकुचित नियमहरू थियो कि फरिसीहरूको, बाइबलमा नभएको नियमहरू उनीहरूले चाहिँ बनाएका थिए, उनीहरूको यो परम्परा थियो। अनि मैले हामीले अध्ययनमा त गर्न पाएछन् कुनै बेला होइन, बाइबल छोडेर छ नि उनीहरूले चाहिँ बाइबलको वरिपरि चाहिँ एउटा घेरा लगाएको थियो कि, त्यो चाहिँ के भने उनीहरूको परम्परा तालमुड भन्ने चाहिँ यहुदीहरूको चाहिँ मिसना भन्छ, त्यो चाहिँ उनीहरूले चाहिँ बाइबल सम्बन्धी चाहिँ उनीहरूले विभिन्न नियमहरू उनीहरूले चाहिँ बाइबलबाट पनि नियमहरू थियो, तर उनीहरूले त्यसमा थप्न थाले थियो। अनि अझ अर्को एउटा लेखोट पनि उनीहरूले लेख्न थाले थियो, त्यो चाहिँ त्यो मिसना भन्ने उनीहरूको लेखेको किताबको पनि टिप्पणी, भनेपछि कहाँ पर पुग्छ बाइबल, यहाँ छ, यहाँ तालमुद भन्ने आयो मिसना तालमुद, अनि यहाँ चाहिँ अब गमारा भन्ने आएको छ, गमारामा त सबै बाइबल भन्दा पर पुगिसक्यो। अनि त्यसपछि पनि फेरि विभाजन थियो है, हल्लाकार र हगादा भन्थ्यो क्या, अनि त्यो गर्दा गर्दा त झन्झन बाइबलबाट कहाँ कहाँ पर पुगिसक्यो उनीहरू होइन। तर उनीहरूलाई चाहिँ उनीहरूको संघीय धारणामा चाहिँ यदि यो तोड्यो भने चाहिँ पाप लाग्छ भन्थ्यो, यो उनीहरूको यो नियमहरू क्या होइन। अनि उनीहरूको सोचाइ चाहिँ यस्तो हो कि हामीले यसलाई सुरक्षित गर्नुपर्छ, सुरुमा राम्रै सोचाइ पनि थियो होला क्या, यसलाई सुरक्षित गर्नु पर्यो, त्यसैले हामीले त्यहाँ तोड्नुभन्दा अगाडि नै हामीले एउटा बार राख्ने क्या, किनभने यो तोडेन भने त त्यो पक्कै पनि तोडिँदैन, देख्नु पनि मानव यसो चाहिँ। तर यसबाट के बेफाइदा भयो भने त्यहाँ त पुग्नै नसक्ने भयो, अनि सबै मान्छेको नियममा चाहिँ उनीहरू चाहिँ चल्ने भयो। अनि यहुदी धर्म त्यसैले एकदम परमेश्वरबाट टाढा थियो, ओठले मलाई आदर गर्छन्, मानिसको नियम पालन गर्छन्, तर मेरो आज्ञालाई चाहिँ दिनका दिन तोड्छन् भनिरहेछ है। अनि त्यसैले मोसाको नियमलाई तोड्यो भनेको होइन उनीहरूले, तर उनीहरूको परम्परालाई तोड्यो भन्दैछ उनीहरूले है। अनि प्रभु येशूले अब जवाब चाहिँ 3-8 पदमा दिनुहुन्छ, हेर्नुहोस् न मत्ती 12 जहाँ छौँ, जुन जवाफ उहाँले दिनुहुन्छ, उहाँले चाहिँ चेलाहरू र म हामी एउटै एउटै हौ भनेपछि उनीहरूको जिम्मेवारी नै लिनुहुन्छ कि, अब पुरै चेलाहरूको लागि उहाँले चाहिँ अब वकालत गरिदिनुहुन्छ, अब उहाँको त एकदम तगडा छ, उहाँले चाहिँ एकपछि उहाँको सबै तर्कहरू छ नि, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा तर्क छ उहाँको, एउटा कुरा ल्याएको थियो उहाँले 5 जवाब दिनुहुन्छ है, मुखै बन्द गरिदिनुहुन्छ कि। अनि उहाँले के गर्नुहुन्छ भने क्रमिक रूपमा उहाँको दाबी त झन्झन ठुलो हुन थाल्छ, र उहाँले चाहिँ सबभन्दा पहिला चाहिँ मेरो चेलाहरूले केही खराबी गरेछ, निर्दोषलाई दोष लाउने होइन भनेर चाहिँ उनीहरूलाई उनीहरूको पक्षमा बोल्न चाहिँ सबभन्दा पहिला चाहिँ इतिहासबाट तर्क, त्यो चाहिँ तीन र चार पदमा हो है, दाउदको कुरा गर्नुहुन्छ, त्यो चाहिँ ऐतिहासिक तर्क है, अनि उनीहरूलाई त थाहा थियो है, कसले होइन उनीहरूले किन दाउदले जे गर्यो नि, दाउदलाई दोष लाउने त भनेर प्रभु येशूले भन्नुहुन्छ कि, उसलाई दोष लाउन सक्छ भने मेरो चेलाहरूलाई दोष लाऊ, अब उनीहरूले त आँटै गर्दैन दाउदलाई दोष लाउन होइन, त्यसैले उनीहरूले गर्न सक्दैन है। त्यसपछि ऐतिहासिक तर्क भएपछि त्यसपछि व्यवस्थाबाट उहाँले तर्क दिनुहुन्छ, त्यो चाहिँ पाँच र छ पदमा हो है। अनि उहाँले व्यवस्थाबाट तर्क जुन दिइरहनु भएको छ यो चाहिँ हामी पल्टाउनु पर्छ, गन्थीको अठाइस अध्यायमा है, गन्थीको अठाइसको नौ र दस देख्नुभयो, प्रभु यीशुले बाइबल एकदम जान्नुहुन्थ्यो, ठिक तरिकाले प्रयोग गर्नुहुन्थ्यो है, अनि त्यसैले हामी बाइबल तालिम लिन्छौँ है। के भने मैले गन्थी अठाइस होइन, गन्थी अठाइस लेबी पछि गन्थी अठाइसको नौ दस, यहाँ हामी पढ्छौँ, सभामा दुईवटा एक वर्षे निष्कोट थुमा, तेलमा मुछेको एक पाथी मसिनो पिठो, अन्न बलिको निम्ति र त्यसको अर्घ बलि समेत चढाउनु, नित्यको होम बलि र यसको अर्घ बलि बाहेक हरेक सभासको होम बलि यही हो। देख्नुभयो यहाँ तपाईँले यो तर्क, सभास भनेको विश्राम दिन। अब यो यहुदीहरूको तर्क तपाईँले के बुझ्नुपर्छ भने उनीहरूले भन्दा तपाईँको चेलाहरू औला ठाउँदैछ, विश्राम दिनमा उनीहरूले चाहिँ अन्न टिपेर हात नमोडेर होइन अब त्यो खोस्टा निकाल्नु पर्यो नि खाइरहेछ, यो त दाई गरे जस्तो हो भन्छ, उनीहरूको तर्कमा त दाई गरे गरे अब त्यो चाहिँ पाप भयो भन्दैछ, विश्राम दिनमा त दाई गर्नु हुँदैन थियो है, विश्राम दिनमा चाहिँ अन्न त्यो के भन्छ त्यो भुस छुट्याउने त्यो गर्नु हुँदैन थियो है, अनि यस्तो काम गर्यो भनेर चाहिँ ऊ लगाइरहेछ, उनीहरू चाहिँ त्यो सानोलाई पनि ठुलो बनाउने क्या, अनि प्रभु यीशुले अब किनभने विश्राम दिनमा त काम गर्नु हुँदैन भन्ने नियम त छ नि होइन, अनि त्यसलाई चाहिँ काम भए, अनि प्रभु यीशुले भन्नुहुन्छ यही खण्डलाई उहाँ उल्लेख गर्दै चाहिँ, अब विश्राम दिनमै पुजारीहरूको बारेमा चाहिँ नियम थाहा छैन, पुजारीले विभिन्न काम गर्नु पर्थ्यो होइन, केही गर्नु पर्थ्यो, निष्कोट थुमा त्यहाँ बलिदान गर्नलाई त काम गर्नु पर्दैन, त्यहाँ तेलमा मुच्नु परेछ, एक पाथी मसिनो पिठो ल्याउनु परेछ होइन, त्यहाँ अर्घ बलि छ होइन, विश्राम दिनमै पुजारीहरूले यस्तो काम गर्नु पर्थ्यो भने होइन तिमीहरूले चाहिँ परमेश्वर ले के अरे आफ्नो वचनमा जुन आशय छ तिमीहरूले बुझेन भन्ने हुन्छ, अनि किनभने त्यो त्यसैले बुझ्नुभयो। अब त्यस्तै गरी तेस्रो तर्क चाहिँ अर्को छ, त्यो के भने अगम वक्ताहरूबाट तर्क, यो चाहिँ सात पदमा हो, त्यो चाहिँ होसे छको छ है, बाइबल तालमा हामी सामान्यतया नगएको ठाउँहरूमा जाँदैछौँ है, होसे इजकेल दानियल होसे को छको छ, त्यसैले इतिहासबाट तर्क, मोसाको व्यवस्थाबाट तर्क, अब चाहिँ अगमवक्ताहरूको पुस्तकबाट तर्क, होसे छको छ, यहाँ पढ्छौ किनभने प्रभुले भन्नुहुन्छ म बलिदान होइन दया चाहन्छु र होम बलि भन्दा परमेश्वरको मान्यता अझ बढी चाहन्छु, प्रभु यीशुले के भन्नुहुन्छ तिमीहरूले चाहिँ वास्तवमा तिमीहरूको आफ्नै पवित्र शास्त्र पनि बुझ्दैन, पवित्र शास्त्रले जहाँ के भन्दैछ परमेश्वर चाहिँ त्यो बाहिरी विधिहरूमै अड्किरहनु भएको छैन, त्यो बाहिरी विधि गर्दैमा खुसी हुने होइन, जस्तो कि बक्तिसमा प्रभु भोज आज विधि तिमीले गरे ल एकदम राम्रो, परमेश्वर त्यस्तो कदापि गर्दैन, यो त थुप्रो लामो अध्ययन गर्यो त्यसको विषयमा, बाहिरी होइन भित्री है, परमेश्वर त आत्मिक वास्तविक हुनु पर्यो हृदयमा है, त्यो खोज्दै हुनुहुन्छ बुझिन्छ है, होइन म बलिदान होइन दया चाहन्छ, म बाहिरी त्यो रीतिमासँग खुसी हुन्छु भनेको त्यो होइन। अनि त्यसैले हृदयको मामला हो यो भन्ने हुनुहुन्छ। अनि अर्को तर्क चाहिँ उहाँले के गर्नुहुन्छ भने चौथो तर्क हो यो चाहिँ, विश्राम दिनको उद्देश्य के हो त्यसबाट पनि तर्क गर्नुहुन्छ। यसको लागि मर्कुस 2:27 हेरौँ त, त्यो चाहिँ त्यहाँ पाइन्छ मर्कुस 2:27 यही घटना हो। मर्कुस 2:27 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, विश्राम दिन मानिसका निम्ति बनाइएको हो तर मानिस विश्राम दिनका निम्ति होइन। यसको मतलब के हो? यसको मतलब चाहिँ विश्राम दिन चाहिँ मान्छेको फाइदाको लागि बनाएको हो तर फरिसीहरूले के गरिदिए, त्यो विश्राम दिनलाई चाहिँ मान्छेको लागि चाहिँ ज्यादै बोझिलो रीतिविधिको परम्पराले पुरा बाँधेर कसेर उसलाई चाहिँ पाता कसेर लडाएको जस्तो बनाइदियो। त्यो विश्राम दिन भनेको त्यस्तो पो थियो कि, एकदमै सकस हुने क्या विश्राम दिन भन्नु सर, जबकि प्रभुको योजनामा चाहिँ विश्राम दिन त मानिसलाई एकदमै आराम दिन उसको फाइदाको लागि थियो। तिमीले आशय नै बुझेन बाइबल भन्दैछ। अनि अन्तिम त एकदमै उनीहरूलाई रिस उठ्ने खालको छ यो चाहिँ मत्ती 12:8 पदमा उहाँको दाबी त अब त कष्टै आउँछ यहाँ। मत्ती 12:8 पदमा एक्चुली पढौँ थियो है, जुन अघि पनि पढेको थियौँ होइन, 7 पदमा पढौँ न, तर म दया चाहन्छु बलिदान होइन भन्ने कुराको अर्थ तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोषी ठहराउने थिएनौ, किनकि हेर्नुहोस् है अन्तिम तर्क चाहिँ, मानिसका पुत्र भनेको को हो? उहाँ आफै म भन्ने हुनुहुन्छ, मानिसका पुत्र विश्राम दिनका पनि को हुन्? प्रभु हुन्। बाबे यो भनाइ त के हो भने उहाँ परमेश्वर नै म हुँ भन्ने दाबी हो यो। कारण तपाईँले चाहिँ हामी सबैलाई थाहा छ, एकतर पल्टाउनु राम्रो एकचोटि के अरे, सबभन्दा पहिलो पुस्तक उत्पत्तिमा जाउँ 2 अध्यायमा विश्राम दिनका प्रभु भनेको के हो वास्तवमा? यसको मतलब विश्राम दिन कसले सुरु गर्नुभएको हो, विश्राम दिन कसले अलग गर्नुभयो, कसले आशिष दिनुभयो, कसले विश्राम दिनलाई चाहिँ अलग के अरे को नियम चाहिँ ल्याउनु भएको हो? अब उत्पत्ति 2 गयो भने त अनि हामी पढौँ 2:1, यसरी आकाश र पृथ्वी 3 भएका सबै कुरा बनाई सिद्धिए, आफूले गर्नुभएका काम 6 दिनमा परमेश्वरले सिद्ध्याउनुभयो र 7 दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो। 3 अनि परमेश्वरले 7 दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो। अब यो पद पढ्दाखेरि त विश्राम दिनको प्रभु को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। त्यसैले प्रभु यीशुले त भन्नुहुन्छ म त यहोवा हो है, विश्राम दिनको प्रभु, अनि म प्रभु भएकोले यो विश्राम दिनलाई मैले जसरी पनि चलाउन सक्छु। सकिन्न त, तपाईँ घरको मालिक हो भने त्यो घरलाई राख्ने कि ढाल्ने कि बढाउने कि कस्तो छाना राख्ने तपाईँको अधिकारमा छैन नि। अनि त्यसैले प्रभु यीशुको यो जवाफ चाहिँ यस प्रकारले छ। अब यो पहिलो आक्रमणलाई यसरी जवाफ दिनुभयो, अब दोस्रो आक्रमण हामी जानेछौँ। दोस्रो आक्रमण चाहिँ अब पढ्छ मत्ती 12:10-21, मत्ती 12:10-9 पनि पढौँ, 9-21 अगाडि बढ। अनि त्यहाँबाट निस्केर उहाँ तिनीहरूको सभाघरभित्र पस्नुभयो, युदीहरूको सभाघरभित्र। अनि हेर त्यहाँ एउटा सुकेको हात भएको मानिस थियो, अनि उहाँलाई दोष लाउन पाऊ भनेर तिनीहरूले यसो भन्दै उहाँलाई सोधे, के विश्राम दिनहरूमा निको पार्न उचित छ? प्रभु यीशु जहाँ गए पनि निको पार्ने होइन, अब चाहिँ त्यसैले उनीहरूले नि कुरा उठाउँछ, के विश्राम दिनहरूमा निको पार्न उचित छ? के थाहा नभए यसमा 11 पद, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिनीहरूको बीचमा
को यस्तो मानिस होला जससँग एउटै भेडा होला र विश्राम दिनमा त्यो खाडल भित्र खस्यो भने त्यसलाई समातेर बाहिर ननिकाल्ला? त्यसो त मानिस भेडा भन्दा कति धेरै उत्तम छ। यसकारण विश्राम दिनहरूमा भलाई गर्न उचित छ। जवाब दिनुमा 13 पद, त्यसपछि त उहाँ काममा अगाडि बढ्नुहुन्छ। तब उहाँले त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात पसार, अनि त्यसले पसार्यो र त्यो अर्को जस्तै स्वस्थ पारियो। तब फरिसीहरू बाहिर निस्के र यिनलाई हामी कसरी नाश पारौं भनी उहाँको विरोधमा मतो गरे। तर यो कुरा थाहा पाएर येशु त्यहाँबाट निस्कनु भयो अनि ठूला ठूला भीड़ उहाँका पछि पछि लागे अनि उहाँले ती सबैलाई निको पार्नुभयो अनि तिनीहरूले उहाँलाई प्रकट नगरून् भनेर उहाँले तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो। यशया भविष्यवक्ताद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर, हेर मेरो सेवक जसलाई मैले चुनेको छु, मेरा प्रिय जससँग मेरो प्राण अत्यन्तै प्रसन्न छ, म उनीमाथि आफ्नो आत्मा राख्नेछु अनि उनले अन्य जातिहरूलाई न्यायको प्रचार गर्नेछन्। अन्य जातिहरूलाई न उनले झगडा गर्नेछन् न चिच्याउनेछन्, न त उनको स्वर कसैले सड़कहरू हुँदा सुन्नेछ, किच्याइएको निगालो उनले भाँच्ने छैनन् र धुवाँ निस्किरहेको सलेतो उनले निभाउने छैनन् जबसम्म उनले न्यायलाई विजयमा पुर्याउँदैनन् अनि उनकै नाममा अन्य जातिहरूले आशा राख्नेछन्। देख्न थाल्नुभयो, इजरायलले चाहिँ अब इन्कार गर्यो, अन्य जातिहरूले चाहिँ विश्वास गर्नेछन्। अब चाहिँ संकेत आउँदैछ है। अब हामीले यहाँ के पाउँछौँ भने यो दोस्रो आक्रमणमा चाहिँ प्रभु येशूलाई उहाँको शत्रुहरूले चाहिँ विश्राम दिनमा होइन चङ्गाई गर्नुभयो, सुकेको हात भएको मान्छेलाई चाहिँ स्वस्थ हात बनाइदियो भनेर चाहिँ दोष लाउँदैछ। उनीहरूको चाहिँ यो एउटा उहाँलाई पासमा पार्ने एउटा प्रयास थियो। उनीहरू नै उस्काउँदै आउँदैछन् कि विश्राम दिनमा चङ्गाई गर्नुहुन्छ भनेर। प्रभुले जवाब दिनुभयो अनि उहाँले चाहिँ उनीहरूलाई बरु दोष लाउनु भयो। के दोष लाउनु भयो भने तिमीहरू त एउटा दुःख पाएको मान्छेलाई भन्दा भेडालाई पो बढी दया देखाउँदो रहेछ है। एउटा पशु जो चाहिँ परमेश्वरको स्वरूपमा बनाएको पनि होइन, तर परमेश्वरको स्वरूपमा बनाएको मान्छेलाई झन् निको पार्न नहुने, त्यही विश्राम दिनमा खाडलमा परेको एउटा भेडालाई चाहिँ निकाल्नु हुने है। अनि वास्तवमा प्रभु एकदमै रिसाउनु भएको थियो। यो ठिक खालको रिस हो। मर्कुस 3 हेरौँ त, यही घटनाको बारेमा त त्यहाँ यस्तो पनि लेखिएको छ, मर्कुस 3:5। मर्कुस 3:5 अनि यस्तै खालको सोचाइ छ आज पनि मानिसहरू है। पशु अधिकार भनेर चाहिँ मान्छेहरू नारा लगाउँछन् आजकल देश विदेशमा है। अनि मान्छे मरोस् दर चाहिँ पशुलाई नमार भन्ने खालको। अब मर्कुस 3:5 चाहिँ पढ्छौ, अनि तिनीहरूको हृदयको कठोरताको कारणले दुखित भई उहाँले रिसले तिनीहरूलाई चारैतिर हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात पसार, अनि त्यसले हात पसार्यो र त्यसको हात अर्को जस्तै स्वस्थ भयो। अनि त्यसपछि फरिसीहरू चाहिँ नाश गरौँ, अब चाहिँ बाँकी नराख्ने भनेर चाहिँ उनीहरू अब चरम बिन्दुतिर पुग्न लागिरहेछ है। अब आइपुग्यो। प्रभुले जे गर्नुभयो नि एकछिन यसो विचार गर्नु, यो चङ्गाई गर्दाखेरि निको पार्नु हुँदाखेरि जुन कुरा उसले गर्नै सक्दैन थियो नि त्यही गर भन्नुभयो उसलाई है। उसले गर्नै नसक्ने काम, अब हात सुकेको छ पसार भन्नुभयो है। अनि ऊ आफैसँग शक्ति थिएन तर परमेश्वरसँग सामर्थ्य थियो, त्यसैले उहाँले उस तिमीले बलले गर भनेको थियो होइन है। त्यसैले हाम्रो असमर्थता, हाम्रो कमजोरी मा चाहिँ यदि परमेश्वरले त्यहाँ आज्ञा दिनुभयो र हामीले विश्वास गर्यो भने हाम्रो कमजोरीको सट्टामा चाहिँ हाम्रो क्षमता बन्न जान्छ त्यही भन्ने यहाँ एउटा सुन्दर चित्रण हो क्या। मुक्ति पाउँदा पनि त्यही त हो नि होइन, हामी मरेका छौँ पापमा, विश्वास गर तिमी जिउनेछ है। अब हाम्रै आफ्नै उसले चाहिँ लम्बा अब म जिउनेछु, म पापबाट, म मरेको पापबाट म जिउँदो हुन्छ भने आफै गर्ने त होइन नि, हामी त जिउँदो पार्ने कहाँ हेर्ने हो है। अनि हामी चाहिँ जीवित हुन्छ, प्रभु येशू ख्रीष्टमा विश्वास गर तिमीले मुक्ति पाउनेछ, तिम्रो हात खुम्चेको छ प्रभुले भन्नुहुन्छ पसार है। उसले सक्दै नसक्ने काम तर प्रभुले भनेकोले चाहिँ, अनि उसले चाहिँ विश्वास गर्नु पर्थ्यो। किनभने कस्तो भने तपाईँलाई नै जस तपाईँको हात त अब सुकेको छैन होइन, मेरो पनि सुकेको छैन, तपाईँलाई मैले हात पसार्नुहोस् भने तपाईँले पहिला यहाँ सोच्नुपर्छ कि पर्दैन,
पहिला यहाँ म पसार्छु भन्नुपर्छ अनि त्यसपछि तपाईँले गर्ने है। अनि त्यो मान्छेको चाहिँ पहिला यहाँ हुनु पर्यो क्या, तिम्रो हात पसार भन्दाखेरि हस् है, उसले विश्वास गरिसक्यो अनि त्यसपछि उसले पसार्न सक्यो। प्रभुको सामर्थ्यले चाहिँ काम गरेको एकदमै असमर्थ अनि सबै यो के अरे उहाँले यो पत्रुस र युहन्ना पनि त्यही नै हो, जब हामी हेर्छौँ उनीहरूले एउटा लङ्गडो मान्छेलाई चाहिँ उठ भन्छ नि, उठ्न नसक्ने मान्छेले उठ भनेर होइन, येशूको नाममा उसले विश्वास साथ उसलाई चाहिँ उठाइन्छ है। अब एकचोटि चाहिँ प्रभुले गर्नुभएको कार्य यो थियो भने फरिसीहरूको हेराई कस्तो थियो, उनीहरूको हेराई, उनीहरूको मनोभावना है, चाहिँ के एउटा हाम्रो छिमेकी बिचरा उहिलेदेखि होइन दुःख पाइरहेको हात खुम्सेको व्यक्तिको चाहिँ निको भयो भनेर उनीहरू रमाइरहेछन् त्यहाँ, पटक्कै रमाइरहेछन् उनीहरू त बेखुसी छन् है। अनि त्यसपछि अब हामी सुन्यौँ के अरे तेस्रो आक्रमण चाहिँ मत्ती 12:22 छ है, मत्ती 12:22 हामी पढौँ, जुन चाहिँ हामीले दुईचोटि पढिसक्यौँ योभन्दा अगाडि, किनभने यहाँ नै चरम बिन्दुमा पुग्छ प्रभु यीशुलाई गरिएको इन्कारको 22 पद। तब एकजना दुष्ट आत्मा लागेको अन्धा र गुङ्गा मानिस उहाँका ल्यायो अनि उहाँले त्यसलाई निको पार्नुभयो, यहाँसम्म कि त्यस अन्धा र गुङ्गा मानिस बोल्यो र देख्यो पनि। अब सुन्नुहोस् त 23 पदमा, अनि सबै मानिसहरू छक्क परेर भने के यहाँ नै दाउदका पुत्र हुनुहुन्न र। यसको मतलब प्रभु येशु ख्रिस्ट मसीह हुनुहुन्छ भन्ने प्रमाण चाहिँ छलङ्गै रहेछ, देख्ने आँखा छ भने सुन्ने कान छ भने त्यहाँ कुनै पनि योभन्दा बढी प्रमाण नचाहिने रहेछ। तर के भने यो प्रभुका शत्रुहरूले चाहिँ गलत प्रकारले एउटा गलत आरोप, त्यसमा पनि गलत मात्र होइन एउटा दुष्ट आरोप लगाउँछ क्या, यो आरोप चाहिँ गलत छ दुष्ट छ। के भन्यो भने 24 पदमा अब पढ्न थाल, तर फरिसीहरूले यो सुनेर भनेको हो दाउदको पुत्र भनेर उहाँलाई भनेको सुनेर उनीहरूले के गर्छन् भने यसो भन्छन्, यस मानिसले दुष्ट आत्माहरूको शासक बेलजेबुल शैतानलाई संकेत गरिन्छ, दुष्ट आत्माहरूको शासक बेलजेबुलद्वारा बिना दुष्ट आत्माहरू निकाल्दैन, शैतानद्वारा शैतानको शक्तिले गरे यो कालो जादु हो भने जस्तै यो नराम्रो। अनि के अरे जुन आश्चर्य कर्म भएको थियो त्यो चाहिँ त्यो व्यक्तिको चाहिँ दुष्ट आत्मा निकालिएको थियो, जुन दुष्ट आत्मा ऊ भित्र रहेको कारण चाहिँ उसलाई दुईटा समस्या थियो, आँखा पनि अन्ध अनि मुख पनि बोल्न नसक्ने लाटो, शारीरिक रूपमा नै उसलाई असर पारेको थियो। अब यसको मतलब चाहिँ कोही होइन अन्ध छ भन्दैमा उसलाई दुष्ट आत्मा लागेको छ भनेको होइन, लाटो छ भन्दैमा उसलाई दुष्ट आत्मा लागेको छ भन्ने पनि होइन है, उसलाई चाहिँ भएको थियो त्यो है। अनि के देख्छौँ भने त्यहाँ भएको मान्छेहरूले चाहिँ सामान्य ढङ्गले चाहिँ मसीहको चिन्ह हो भनेर उनीहरूले चिनेका छन् दाउदको पुत्र भनेर, यो उल्लेखनीय आश्चर्य कर्म भएकोले। तर अनि 24 पदमा हामी पढ्दाखेरि चाहिँ यो फरिसीहरूले लाई समस्या पर्यो, यो आश्चर्य कर्मलाई उनीहरूले इन्कार गर्नै सकेन, समस्या त्यो भएछ उनीहरूलाई, ए भएछेन निको भएछेन भन्न सकेन, किनभने एक यो साँच्चै नै भएकै थियो, दुई थुप्रै गवाहीहरू छन् त्यहाँ, अनि 3 नम्बरमा चाहिँ यसलाई अरू कुनै तरिकाले पनि उनीहरूले चाहिँ व्याख्या गर्न सकेन है। कति मान्छेहरूले चाहिँ बाहिरमा भएको आश्चर्य कर्मलाई चाहिँ आश्चर्य कर्म होइन भनेर व्याख्या गर्छन्, जस्तो कि प्रभु येशू पानीमा हिँड्नु भएको छ नि अनि पत्रुस पनि हिँडेको छ नि, उनीहरूले भन्छ कहाँ त्यो यस्तो भएको तिमीहरूले नजानेको तिमीहरू बाइबल पढ्नेहरू। त्यो वास्तवमा जब पत्रुस चाहिँ ढुङ्गाबाट बाहिर निस्केका थिए त्यहाँ चाहिँ अलिकति मात्र पानी थियो अनि यताउता चाहिँ गइरहेको थियो होइन, तर त्यहाँ चाहिँ बालुवा नै बालुवाको त्यो लामो त्यहाँ चाहिँ ढिस्को थियो अनि त्यहाँ हिँडेको अनि प्रभु पनि त्यस्तो नै हिँडिरहेको थियो, आश्चर्य कर्म होइन पानीमाथि हिँडेको होइन भन्नलाई चाहिँ त्यस्तो एउटा मानवीय तर्कहरू लगाएर चाहिँ उनीहरूले चाहिँ त्यसो भन्छन् होइन। अनि त्यस्तै तरिकाले सबै त्यो 5,000 पाएको पनि होइन, त्यसरी हाँसो उठ्दछ उनीहरूको त्यो सब अर्थ लगाइ चाहिँ. तर यहाँ चाहिँ अब त्यो गर्ने ठाउँ पनि थिएन, अब त्यति पनि गर्न पाएन उनीहरूले भनौ न. त्यसैले के गर्ने त अब फरिसीहरूले, अब उल्टो दोष लाउने के गरे भने उनीहरूले चाहिँ यो गरेको चाहिँ गरेको हो तर शैतानको शक्तिले गरेको. अनि यसलाई चाहिँ पवित्र आत्माको निन्दा भनिन्छ. अनि पवित्र आत्माको निन्दा आज खास हुन सक्दैन, खालि त्यही समय त्यही परिस्थिति मसीहलाई मसीहको चिन्हहरूलाई इन्कार गरेर यो चाहिँ शैतानले गरेको हो भन्नु नै पवित्र आत्माको निन्दा हो. कतिले चाहिँ तिमीले चाहिँ पवित्र आत्माको निन्दा गर्यो भनेर एक्लै अर्कालाई भनिरहन्छ. जस्तो कि हामीहरू के अरे क्यारिजमेटिक पेन्टिकोस्टल मण्डलीहरू जस्तो चाहिँ के अरे अन्य भाषामा बोल्ने अनि भ्यात लड्ने अनि पेट मिचिमिची हाँसेर होइन लडीबुडी गर्ने नगरेकोले चाहिँ या तिमीहरूमाथि पवित्र आत्मै आएछन्, तिमीहरू पवित्र आत्मै मान्दैन रहेछ. अनि त्यसपछि उनीहरूले अझ भन्न थाल्छ तिमीहरू त पवित्र आत्मालाई निन्दा गरिरहेछ. यो दोष हामीलाई लगाउँछ है. अनि त्यसरी त्यो दिन सुन्नुभयो भने नातिनुहोस् है. एक त उनीहरूले यो अर्थै बुझेन, यो पवित्र आत्माको निन्दा भनेको के हो होइन. अर्को चाहिँ हाम्रो विषयमा त्यसरी भन्नु चाहिँ उनीहरूले नबुझेर है. त्यसैले गर्दाखेरि चाहिँ पवित्र आत्माको निन्दाको त्यो यदि अब अहिलेलाई यसको केही लागू गर्न सकिन्छ भने यति मात्र भन्न सकिन्छ कि सबै जाना जाने येशु ख्रिस्ट को हुनुहुन्छ भन्ने सबै प्रमाण जुटेर पनि इन्कार गर्न अब त्यसलाई त्यतिसम्म भन्न सक्छ, किनभने पवित्र आत्माले नै मान्छेलाई चाहिँ कायल पार्ने हो. डकडक गरिसक्नुभयो क्या, भनौँ न पवित्र आत्माले चाहिँ एउटा व्यक्तिलाई चाहिँ तिमीले विश्वास गर्नुपर्छ, तिमी पापी छौ, येशु ख्रिस्टले बचाउनुहुन्छ भनेर डकडक गर्दा गर्दै उसले आफ्नो हृदय कठोर पार्छ. उल्टो चाहिँ प्रभु यो कारणले नराम्रो भन्न थाल्छ भने चाहिँ त्यो चाहिँ पवित्र आत्माको निन्दा जस्तै भन्न सकिन्छ, अनि त्यस्तो व्यक्तिले त मुक्ति पाउन सक्दैन. त्यसैले पवित्र आत्माको निन्दा गर्नेले चाहिँ कहिले पनि क्षमा पाउँदैन भनेछ. तर प्रभु येशूलाई निन्दा गर्यो भने चाहिँ क्षमा पाउन सकिन्छ होइन. के अरे जस्तो कि जुन चाहिँ दुईटा डाकुहरू थिए नि प्रभु येशूसँगै जुन दिने दुईटै डाकुहरूले प्रभुलाई चाहिँ निन्दा गरिरहेको थियो सुरुमा. केही बेर पछि त एउटा डाकुले त विश्वास गर्छ अनि उसलाई त प्रभुले के भन्नुहुन्छ, तिमी आज नै मसित स्वर्गलोकमा हुनेछ है. त्यसैले उसले त क्षमा पाए. तर प्रभु येशूले भन्नुहुन्छ पवित्र आत्मालाई निन्दा गर्यो भने चाहिँ त्यो कहिले पनि क्षमा हुँदैन. मतलब पवित्र आत्माले नै हामीलाई ख्रिस्टमा डोर्याउने हो. डोर्याउनेलाई होइन त्यो डोरीलाई नै काटिदियो भने त कहाँबाट हामी बाँच्छ भने जस्तो कि. त्यसैले मत्ती 12 त्यो बाँकी खण्ड पढौँ होइन. अनि अलिकति समय त्यसमा त्यति लिने छैनौँ है. 25 उनीहरूले त्यो भनेपछि अनि तिनीहरूको विचारहरू थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो आपसमा फाटो भएको हरेक राज्य उजाड हुन्छ र आपसमा फाटो भएको हरेक सहर वा घर पनि टिक्ने छैन. अनि शैतानले शैतानलाई निकाल्छ भने त्यसको आपसमा फाटो भएको छ तब त्यसको राज्य कसरी टिक्ला त. एउटा तर्क त्यो दिनुहोस् अनि म बेलजेबुलद्वारा दुष्ट आत्माहरू निकाल्छु भने तिमीहरूका छोराहरूले चाहिँ कोद्वारा निकाल्छन्, यसकारण तिनीहरू तिमीहरूका न्यायकर्ता हुनेछन्. तर 28 परमेश्वरका आत्माद्वारा म परमेश्वरको आत्माद्वारा म दुष्ट आत्माहरू निकाल्छु भने त परमेश्वरको के तिमीहरूका आइपुगेको छ, राज्य तिमीहरूका आइपुगेको छ. यो त मसीहको चिन्ह भन्ने हुनुहुन्छ है. आइपुगेको छ, तिमीहरूकै नजिक आइपुगेको छ, तिमीहरूले चाहिँ नपस्ने भयो. 19 अथवा कसैले बलियो मानिसलाई पहिले बाँधेन भने त्यसले त्यसको घरभित्र पसेर त्यसका माल सामान कसरी लुट्न सक्छ र अनि त्यसपछि त्यसले त्यसको घर लुट्नेछ. भनेको भन्दा प्रभु येशू चाहिँ बलियो मानिस, शैतानले कब्जा गरिरहेको ठाउँमा गएर चाहिँ उहाँले चाहिँ दुष्ट आत्मा निकाल्दै हुनुहुन्छ है. त्यसैले म कहाँ शैतानपट्टि छु भनेर तिमीहरूले भन्नै मिल्दैन भन्ने कुरा दिँदै हुनुहुन्छ. अनि त्यसपछि अब 30 हेर्नुहोस् है, जो मसँग छैन त्यो मेरो विरोधमा छ अनि जसले मसँग बटुल्दैन त्यसले छरपुष्ट पार्दछ, शैतान मेरो पक्षमा छँदै छैन भन्नुहुन्छ. यसकारण म तिमीहरूलाई भन्दछु मानिसहरूलाई हर किसिमको पाप र ईश्वर निन्दा क्षमा गरिनेछ तर पवित्र आत्माको विरोधमा गरिएको निन्दा चाहिँ मानिसहरूलाई क्षमा गरिने छैन. अनि जसले मानिसका पुत्रको विरोधमा वचन बोल्दछ त्यसलाई त्यो क्षमा गरिनेछ है. होइन प्रभुलाई थुकेको थियो, कुटेको थियो, कोर्राको चोट अनेक गरेको थियो, क्रुसमा टाँगेको थियो, तैपनि उहाँले भन्नु पिता यिनीहरूलाई के गर्नुस् क्षमा गरिदिनुस् है. तर जसले पवित्र आत्माको विरोधमा बोल्दछ त्यसलाई त्यो क्षमा गरिने छैन, न यस संसारमा न आउनेवाला संसारमा. कि त रुखलाई असल र त्यसको फललाई पनि असल पार, कि त रुखलाई खराब र त्यसको फललाई पनि खराब पार, किनभने फलबाट रुख चिनिन्छ. फेरि त्यो कुरा ल्याउनुहुन्छ भनेन. 34 पद, हे बिखालु साँपका सन्तान हो है, तिमीहरू खराब भएर कसरी असल कुराहरू बोल्न सक्छौ, किनकि हृदयको भरपूरीबाट नै मुखले बोल्दछ. चरित्र चालचलन हिजो अध्ययन गर्यौं. असल मानिसले हृदयको असल ढुकुटीबाट असल कुराहरू निकाल्दछ, र दुष्ट मानिसले दुष्ट ढुकुटीबाट दुष्ट कुराहरू निकाल्दछ. तर म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा तिमीहरूले गरेको कुरा व्यर्थको हो भन्ने हुनुहुन्छ. तिमीहरूको दुष्ट हृदयबाट आएको कुरा हो यो भन्ने हुनुहुन्छ. हरेक व्यर्थ कुरा जो मानिसहरूले बोल्ला न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनेछन्, किनभने तिमी आफ्नै वचनहरूद्वारा धर्मी ठहरिनेछौ र आफ्नै वचनहरूद्वारा दोषी ठहरिनेछ. अब चाहिँ हामीले के अध्ययन गर्नेछौ भने यहाँ अन्तिम भाग छ योनाको चिन्ह है, एकदमै महत्वपूर्ण योनाको चिन्ह, अनि यही हामी अन्त गर्छौँ यो भाग. यो पढौँ पहिला है, 38-40. तब शास्त्री र फरिसीहरू मध्ये कतिले यसो भन्दै जवाब दिए, गुरुज्यू हामी तपाईँबाट एउटा चिन्ह देख्न चाहन्छौँ. कस्तो लाग्यो प्रश्न यो अनुरोध, एउटा आश्चर्य कर्म देखाउनुहोस्, हामी एउटा चिन्ह देख्न चाहन्छौँ, तपाईँ मसीह हुनुहुन्छ भन्ने हामीलाई प्रमाण दिनुहोस्. 39 जवाब, तर उहाँले तिनीहरूलाई जवाब दिई भन्नुभयो, दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ, तर योना भविष्यवक्ताको चिन्ह बाहेक अरू कुनै चिन्ह यसलाई दिइने छैन, किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसका पुत्र पनि पृथ्वीको पेटभित्र तीन दिन र तीन रात हुनेछन्. न्याय हुँदा निर्वेका मानिसहरू यस पुस्तासँग एकछिन है यहीँ राखौँ है. अब योनाको चिन्हको बारेमा उनीहरूले चिन्ह देखाउनुहोस् भन्छ. अब यो त अचम्मको कुरा हो, यत्रो चिन्ह देखाइसक्नु भयो, भर्खरै चिन्हहरू भइरहेछन् होइन. उनीहरू त भन्छ मसीह आफू हुँ भन्ने प्रमाण दियो हामीलाई, प्रभुले त घरिघरि प्रमाण दिइसक्नु भयो, तर उनीहरू आँखा बन्द गरे जस्तै छन्, सुनेर पनि नसुने जस्तो गरिरहेछन्, प्रमाण जति भए पनि पुग्दैन उनीहरूलाई है. के अरे जसले हृदयमा अठोट गरिसक्यो नि विश्वास गर्दैन भन्नेलाई, उनीहरूले जति प्रमाण दिएर पनि पुग्दैन. त्यसैले पनि यसो विचार गर्नुपर्छ है, कोहीसँग कुरा हुँदाखेरि ल यो योसँग कुरा गरेर काम छैन भनेर छुट्याउनुपर्छ क्या. सुन्दर र के अरे कुकुरहरू मोतीहरूको कुरा छ नि, त्यो जहिले पनि याद गर्नुपर्छ, हामीलाई बुद्धि चाहिन्छ. अनि एउटा भनौँ न, एउटा मान्छे सुतिरहेछ अरे, एउटा उदाहरण मान्छे सुतिरहेछ, ए उठ उठ भन्यो भने चाहिँ जरा जुरुक उठ्छ, किनभने ऊ सुतिरहेको थियो अनि उठ भनेपछि उठ्यो. तर मानव एउटा मान्छे छ, ऊ सुत्या त छैन तर सुत्या जस्तो गरिरहेछ, अब उसलाई उठाउन सकिन्छ होला, ऊ निराकै छैन तर सुत्या जस्तो गरिरहेछ. अनि यसलाई उठ उठ भन्यो उठ्छ त्यो मान्छे, ऊ मरेकाटी पनि उठ्दैन होइन, किनभने उसले बहाना गरेर हो होइन, उसलाई जति प्रमाण गरे पनि काम छैन भने जस्तै है. बरु सुत्या मान्छेलाई चाहिँ उठ भन्यो भने उठ्छ है, सुत्या जस्तो गरे मान्छेलाई चाहिँ. अब यिनीहरू पनि यस्तै हुन् वास्तवमा है. त्यसैले प्रभुले भन्नुहुन्छ तिमीहरूलाई मैले चाहिँ चिन्ह दिएर काम छैन, तर एउटा चिन्ह मात्र दिन्छु अब, त्यो चाहिँ योनाको चिन्ह. के हो यो है, योनाको चिन्ह है मात्र म तिमीहरूलाई दिन्छु भन्नुहुन्छ. अनि त्यो चाहिँ के हो भने बौरी उठाएको चिन्ह, येशु ख्रीष्टको बौरी उठाएको चिन्ह. अब पढ्न जाउँ है, मत्ती 11:41-42. न्याय हुँदा निनेवेका मानिसहरू यस पुस्तासँग उभिनेछन् र यसलाई दोषी ठहराउनेछन्, किनकि योनाको प्रचारमा तिनीहरूले पश्चाताप गरे, अनि हेर योना भन्दा महान यहाँ छन्. न्याय हुँदा दक्षिणकी रानी यस पुस्तासँग उभिनेछन् र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनी सुलेमानको बुद्धि सुन्नलाई पृथ्वीका छेउहरूबाट आइन्, अनि हेर सुलेमान भन्दा महान यहाँ छन्. अब प्रभु येशूले चाहिँ के चिन्ह दिनुहुन्छ भने, म मारिनेछु, गाडिनेछु तीन दिन तीन रात है. योनाको पुस्तक भविष्यवाणीको पढ्नुपर्छ, त्यहाँ चाहिँ एउटा ठूलो माछाको पेटमा एउटा भविष्यवक्ता नै परेको थियो. अनि कारण के थियो भने उसलाई प्रभुले चाहिँ भन्नुभएको थियो, त्यो निनेवे भन्ने अन्य जातिहरूको सहरमा गएर, जुन चाहिँ तिमीहरूको शत्रु हो, इजरायललाई दुःख दिने शत्रुमा गएर चाहिँ उनीहरूलाई प्रचार गर योना, किनभने उनीहरूको पाप एकदमै बढी भएको छ, तिमी गएर प्रचार गर्यो भने पश्चाताप गर्छ, जाऊ 40 दिनमा नत्र भने परमेश्वरले चाहिँ इन्साफ ल्याउनुहुन्छ भनेर प्रचार गर भनेर जाँदाखेरि त योनाले सोच्छ, मलाई निनवे मन पर्दैन, यिनीहरू नरकै जाओस्, म यिनीहरूलाई पश्चाताप गर भनेर भन्दिनँ, म अर्कोतिर जान्छु भनेर जहाज लिएर त जान्छ त. तर परमेश्वरबाट भाग्न सकिन्छ क्या? सकिँदैन नि. उनी बतास डरलाग्दो चल्छ समुद्रमा होइन, ऊ चाहिँ तल गएर लुकेर सुतिरहन्छ कि. अनि त्यहाँको मान्छेहरू एकदमै यो चाहिँ डरलाग्दो छ, यो चाहिँ उनीहरूले थाहा पाउँछ कि यो चाहिँ सामान्य खालको हुरी बतास होइन. ल हामी सबैजना आफ्नो आफ्नो देवताहरूलाई पूजा गरौँ भनेर चाहिँ उनीहरू चाहिँ सब आफ्नो देवताहरूलाई पुकार्न थाल्छ. एकजना भन्छ, एकजना त्यहाँ सुतिरहेको छ, उसले चाहिँ पुकार गरिरहेको छ, को त्यो उसलाई बोलाउ भन्छ, उसलाई बोलाउँछ, तिमी को को भन्छ. अनि त्यसपछि कुरा हुन थाल्छ है, म चाहिँ जीवित परमेश्वरको दास हो. ओह डराउँछ. अनि उसले भन्छ, मेरै कारणले यो रुचि बतास छ, झन् डराउँछु न त कस्तो मान्छे. उसले भन्छ, तर ना त्यो मलाई नै फाल्दै यो समुद्रमा, अनि यो समुद्रमा मलाई फालेपछि शान्त हुन्छ. अब उनीहरूलाई त अप्ठ्यारो पर्यो, तर बाँच्नु त परेछ, अब नचाहेर पनि उसलाई चाहिँ एक दुई तिन गरेर चाहिँ उल्टिन्छ. अनि यो न के सोच, यो न कस्तो खालको मान्छे हेर न, बरु म मर्छु निनेवे चाहिँ नरक जाने गर्छ, हाम्रो देशलाई दुःख दिने भनेर चाहिँ ऊ चाहिँ त्यस्तो कठोर भएर चाहिँ, तर ऊ चाहिँ परमेश्वरको डर मान्ने मान्छे चाहिँ हो फेरि. अनि ऊ चाहिँ अब उम्के भन्ने छान्दै थियो हाम्रो नानीहरूले गाउँछ होइन. अनि तर के भयो भने परमेश्वरले त निनेवेको लागि प्रचार गराइ छाड्ने रहेछ कि, त्यसरी एउटा ठुलो माछा तयार गर्नुभयो भने छ. अनि यो नालाई त कपै मिल्छ, एक दिन दुई दिन तिन दिन तिन रात चाहिँ माछाको पेटभित्र त्यो योना बसेपछि पश्चाताप गर्छ, प्रभु तपाईँ एकदमै दयालु हुनुहुँदो रहेछ, त्यो पापीहरूलाई क्षमा दिन तपाईँ यस्तो असल परमेश्वर, म चाहिँ अब भनेको मान्छु भनेर पश्चाताप गरेपछि माछा काम पुग्यो, उकाल्दो यसलाई भनेपछि उकालिदिन्छ. कहाँ ठ्याक्कै पुग्नुपर्ने ठाउँ है, जुनेभएको किनारमा. अनि त्यहाँ उकालिदिएपछि चाहिँ त्यसपछि चाहिँ ऊ गएर चाहिँ पश्चाताप गर्छ. 40 दिनमा पश्चाताप गरेन भने यो सहर नष्ट हुन्छ. अनि निनेवेले त पश्चाताप गर्छ, भाङ्राको लुगा लाएर उनीहरू पश्चाताप गर्छ. कसको प्रचार सुनेर? यो योना. अनि प्रभुले भन्छ, योना भन्दा महान म यहाँ आएर प्रचार गर्दैछु, तर तिमीहरूले पश्चाताप गरेन. योनाको चिन्ह म तिमीहरूलाई दिनेछु, तीन दिन तीन रात माछाको पेटमा योना बसे जस्तै मानिसका पुत्र पनि तीन दिन तीन रात हुनेछ, दौडेर उठ्नेको चिन्ह भयो है. अनि त्यसैले प्रभुले भन्नुभयो, म भन्दा सानो आएर अन्य जातिहरूले बरु सुने पश्चाताप गरे है, भनेपछि न्यायको दिनमा उनीहरूको दशा तिमीहरूको भन्दा चाहिँ राम्रो हुन्छ बरु है. अनि त्यसैले चाहिँ यो हामीले गम्भीर रूपमा लिनुपर्ने कुरा है, हरेक हप्ता यहाँ वचन सुन्न पाउँछ हामीले है. अनि मानव एकजना यहाँ आएर होइन मुक्ति पाएको छैन उसले, अनि आउँछ, अनि त्यो दिन पनि उसले चाहिँ सुसमाचार सुन्छ, अर्को हप्ता पनि आउँछ, अर्को हप्ता पनि आउँछ, सुन्छ सुन्छ तर विश्वास गर्दैन. अनि मानव एक दिन त उदाहरण मात्र, प्रभु यीशुले आउनुभयो है पालङ चर्चमा, अनि यहाँबाट प्रचार गर्नुभयो. म एउटा प्रश्न सोध्छु, के त्यो मान्छेले पश्चाताप गर्छ होला? गर्दैन. उसले खास सुन्नुपर्ने त्यो वचन छ नि सुनेर उसले पश्चाताप गर्ने भयो, उसले गरिहाल्थ्यो. म चाहिँ अलिक ठुलो वक्ता आएपछि एकदमै होइन ठुलो डक्टर आएर प्रचार गरे भने मात्र विश्वास गर्छु भन्ने मान्छेले कहिले विश्वास गर्दैन, किनभने निने भयो भन्दा योनाले प्रचार गरेपछि पुग्दो रहेछ है. योना जस्तो होइन उनीहरूलाई माया पनि गर्दैन थियो. अनि त्यसरी के अरे मान्छेहरूले चाहिँ खालि व्यक्ति अर्को आउँदैमा विश्वास गर्ने भन्ने कुरा त त्यो व्यक्तिलाई विश्वास गरेको, अनि उनीहरूले त व्यक्तिलाई होइन त्यो वचन सुनेर विश्वास गर्नुपर्ने हो, बुझ्नु भयो है. त्यसैले एउटा के अरे मुख्य चाहिँ परमेश्वरको त्यो वचन हो विश्वास गर्ने. धेरै मान्छे चाहिँ मान्छेको पछाडि दौडिरहेछ है, फलाना वक्ता फलाना वक्ता फलाना होइन, अनि अगुवाहरूको नाम लिन्छन् कि, फलाना अगुवा चिनेछ अरे, हामीलाई किन अगुवा चिन्नु पर्ने, हामीलाई प्रभु यीशु चिनेछ है. अनि त्यसैले त्यस्तो नचिनोस् है कहिले पनि. अब मत्ती 12:43-45 यसो पढौँ अनि हामी अन्त गर्नेछौँ. अशुद्ध आत्मा मानिसबाट निस्केपछि त्यो विश्राम खोज्दै सुक्खा ठाउँहरू हुँदो हिँड्छ र केही पाउँदैन. तब त्यसले भन्छ, म आफ्नै घरमा फर्कनेछु जहाँबाट म निस्केर आएँ. अनि जब त्यो आउँछ तब त्यसले यसलाई रित्तो बढारिएको र सजाइएको भेट्टाउँछ भन्छ उसले. तब त्यो गएर आफूभन्दा बढी दुष्ट अरू सातवटा आत्माहरूलाई साथमा ल्याउँछ र तिनीहरू भित्र पसेर त्यहाँ बास गर्छन् अनि त्यस मानिसको पछिल्लो दशा चाहिँ अघिल्लो भन्दा खराब हुनेछ. कसको बारेमा कुरा गर्नुभएको छ? यही लेखा छ, यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ. यो जुन भन्नुभयो नि यो इजरायलको बारेमा भन्नुभयो. इजरायल चाहिँ के भने बाहिरी मात्र राम्रो छ, बाहिर चाहिँ फर्जी, उनीहरू चाहिँ बाहिर देखावटी होइन, भित्र त उनीहरू त रित्तो रहेछ. बाहिर चाहिँ उनीहरूले सुधार गरे जस्तो देखियो है. अघि अस्ति भनेको थिएँ मैले, ल मेरो जीवनको एउटा नयाँ पान्ना पल्टाउँछु, अब म अलिकति चाहिँ सभ्य भएर अब जिउनु पऱ्यो, पहिला जस्तो अलिक खराब भयो, म धेरै नै बदमास भएँ, अब चाहिँ म ज्ञानी भएर बस्छु, चर्च पनि जान्छु, यसो प्रार्थना पनि गर्न सिक्छु होइन. त्यो चाहिँ के हो भने बाहिरी मात्र भयो है. अनि युवतीहरू चाहिँ त्यस्तै थिए, उसको पहिलो अवस्था त्यस्तो थियो नि, तर पछिल्लो अवस्था त झन् राम्रो हुन्छ भने. अनि यहाँ चाहिँ प्रभुले इजरायलको पुस्ता, त्यो पुस्ताको बारेमा कुरा गर्नुभएको जुन चाहिँ अब ख्रिस्टलाई क्रुसमा तान्नेवाला थिए. अनि त्यसैले अनि अन्तिम पद है, अन्तिम खण्ड एउटा बाँकी रहेछ यहाँ, 46 अब 50 हामी पढ्नेछौँ. अनि अझै उहाँ भिडहरूसँग कुरा गरिरहनु भएकै थियो, तर हेर उहाँकी आमा र उहाँका भाइहरू उहाँसँग कुरा गर्ने इच्छा गर्दै बाहिर उभिरहेका थिए है. तब एकजनाले उहाँलाई भन्यो, हेर्नुहोस् तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँसँग कुरा गर्ने इच्छा गर्दै बाहिर उभिरहेका छन्। तर उहाँले जवाफ दिँदै उहाँसँग बोल्नेलाई भन्नुभयो, मेरी आमा को हुन् र मेरा भाइहरू को हुन्? अनि उहाँले आफ्ना हात आफ्ना चेलाहरूतिर फैलाएर भन्नुभयो, हेर मेरी आमा र मेरा भाइहरू, किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छ उही मेरो भाइ हो, उही मेरो बहिनी हो, उही मेरो आमा हो. साँच्चै प्रभु येशूको नजिक को हुन्छ? वास्तवमा रगतको नाताले नजिक हुने हो. हुन त रगतको नाताले जो मरियम अनि उहाँ जन्मेको भाइहरू नजिक हुन सक्थेन होइन, उहाँहरूलाई पनि मौका थियो, तर रगतको नाता हुँदैमा प्रभु येशूको नजिक नहुन पनि सक्छ. त्यसैले यो 50 पदले चाहिँ के स्पष्ट पार्छ भने है, परमेश्वरको इच्छा गर्नु भनेको के हो? यहाँ बताइएको छ के रहेछ त परमेश्वरको इच्छा पालन गर्नु भनेको? परमेश्वरको इच्छा पालन गर्ने भनेको उहाँको वचन सुन्ने है, र उहाँको वचन पालन.